نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے علامات قیامت کا بیان اس بک میں سے ہم اگلے سیشن کا آغاز کریں گے. ہمارا آج کا ٹاپک ہے خروج الدخان، دھوئیں کا نکلنا. کتاب کے اعتبار سے پیج ہے 238. ہم علامات قیامت میں سے علامات کبریٰ پڑھ رہے ہیں، اور ایسے لگتا ہے اس بک کو پڑھنے اور پڑھانے کے دوران کہ واقعی قیامت بہت قریب ہے، کیونکہ جب ہم اس طرح کی چیزیں سنتے ہیں تو اس کا اثر تھوڑا سا دل پہ رہتا ہے، تو نہ چاہتے ہوئے بھی انسان کے ذہن میں یہ چیزیں گونجتی ہیں. تو ہم اللہ تعالیٰ سے دعا کریں گے کہ یہ جب بھی وقت آئے تو اس وقت اگر ہم میں سے یا ہماری نسلوں میں سے کوئی موجود ہو تو اللہ تعالیٰ اس کو ان تمام فتنوں کے وقت میں ایمان پہ رکھے. تو آئیے دیکھتے ہیں کہ اس علامت میں کیا ہے. اس سے پیچھے جو ہم نے آخری چیز دیکھی تھی اس سے اوپر، جس پہ ہمارا پچھلا سیشن پورا ہوا تھا، وہ کیا تھی کہ قیامت کے قریب جب انسان توبہ کرنا چاہے گا تو ایک خاص وقت تک توبہ کا دروازہ کھلا رہے گا، اس کے بعد بند ہوگا. تو سورج کے مشرق کی بجائے مغرب سے نکلنے کی بات تھی. جب یہ علامت پوری ہو جائے گی، جن لوگوں نے پہلے ہی ایمان لیا ہوگا اسی کو ایمان فائدہ دے گا. اس کے بعد اگلی علامت آئے گی خروج الدخان، دھوئیں کا نکلنا. آئیے دیکھتے ہیں اس کو حدیث میں سے. قیامت سے پہلے آسمان سے دھواں ظاہر ہوگا جو سارے لوگوں کو اپنی لپیٹ میں لے لے گا. اس کی دلیل ہے سورۃ دخان کی آیت نمبر 11 اور 12، 11 اینڈ 12. فَرْتَقِبْ يَوْمَ تَأْتِي السَّمَاءُ بِدُخَانٍ مُبِينٍ يَغْشَى النَّاسَ هَذَا عَذَابٌ أَلِيمٌ. بس انتظار کرو اس دن کا جب کہ آسمان صریح دھواں لیے ہوئے آئے گا اور وہ لوگوں پر چھا جائے گا، یہ ہے دردناک عذاب. دھوئیں کی علامت ظاہر ہونے کے بعد کسی کا ایمان یا نیک عمل یا توبہ اس کے کام نہیں آئے گی. اس کی دلیل صحیح مسلم کی روایت حضرت ابو ہریرہ سے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، بادروا بالاعمال، جلدی کرو اعمال کے ساتھ. یعنی یہ لفظ مجھے اچھے لگے اس لیے میں نے اس کو پڑھا، کیونکہ حقیقت یہ ہے کہ ہم سب کو اپنا موٹو بنا لینا چاہیے. بلکہ اگر اس کورس کے دوران کوئی چیز ہم اپنے لیے ایک یادگار کے طور پہ رکھ لیں تو حدیث کے یہ الفاظ رکھ لیجئے، دہرائیں میرے ساتھ، بادیرو بالاعمال. بس دو لفظ ہے. بادیرو کا معنی ہوتا ہے جلدی کرو، بالاعمال عمل کرنے میں. حقیقت یہ کہ ہم بہت سارے نیک کام کی نیت کرتے ہیں، بہت سارے نیک کاموں کے ارادے بھی رکھتے ہیں، لیکن سستی کر دیتے ہیں. بعض دفعہ کسی مناسب وقت کا انتظار کرتے رہتے ہیں اور وہ موقع ہمارے ہاتھ سے چلا جاتا ہے. تو انشاءاللہ تعالی جب ہمارے سامنے نیکی کا کوئی موقع آتا جائے ہم اس کو کرنے میں جلدی کریں. تو آپ نے فرمایا کہ 6 نشانیاں ظاہر ہونے سے پہلے نیک اعمال کرنے میں جلدی کرو. پہلی نشانی ہے سورج کا مغرب سے طلوع ہونا، پھر دھوئیں کا نکلنا، دجال کا ظاہر ہونا، جانور کا نکلنا، انفرادی عذاب اور اجتماعی عذاب. اسے مسلم نے روایت کیا. ہم دیکھ رہے ہیں کہ اس حدیث میں دھوئیں کا ذکر ہے، تو کہتے ہیں کہ یہ دھواں پوری زمین کو اپنی لپیٹ میں لے لے گا. مسلمانوں کو صرف گھٹن، نزلہ اور زکام کی تکلیف ہوگی جبکہ کفار بے ہوش ہو جائیں گے. سوچیے ذرا، پہلے تو آپ امیجینیشن میں لائیں کہ چاروں طرف دھواں. کبھی آپ نے بہت کلاؤڈی ویدر میں دیکھا ہو جس کو ہم کہتے ہیں فوگی، کچھ نظر نہیں آتا اور ایک عجیب سی دل پہ گھبراہٹ بھی ہوتی ہے. سم ٹائم لوگوں کو میں نے دیکھا ہے کہ جب بھی بادلوں کی اور بارش کی ماحول آتا ہے تو ڈپریشن آتا ہے. جب بہت دن تک سورج نہ نکلے تو ایک دم عجیب سی کیفیت ہوتی ہے دل میں. تو آپ ان ساری چیزوں کو سوچئے کہ ساری دنیا پہ دھواں، خدا نہ خواستہ، اللہ نہ کرے اس کمرے میں دھواں چھا جائے، تو سب سے پہلے ہم کس چیز کی طرف بھاگیں گے؟ ایگزٹ ڈھونڈیں گے کہ یہاں سے باہر جائیں. لیکن آپ سوچئے کہ اگر باہر جائیں تو وہاں بھی دھواں، گلی میں سے نکلے تو وہاں بھی دھواں. کتنی اس وقت ہمارے لیے تکلیف کی بات ہوگی. لیکن یہ دھواں آئے گا، اور اس کے بارے میں آتا ہے کہ مسلمانوں کو نہیں چبھے گا. یہ بھی اللہ کی شان ہے کہ ایسے وقتوں میں اللہ تعالیٰ ایمان والوں کی تکلیف کو کم کر دے گا. تو بہرحال یہ وقت آئے گا، کیسے ہوگا، کیا ہوگا، ہم اللہ تعالیٰ سے یہی دعا کرتے ہیں کہ ایسے وقت میں جو بھی موجود ہوں ایمان کی حالت میں اللہ تعالیٰ ان کو بچا کے رکھے. इसके बाद तो आप समझ लीजिए कि जैसे वो एक जंजीरी टूटती है तो उसके बाद मोती गिरते हैं ना, तो कयामत की अलामतें एक से एक करके शुरू होती ही जाएंगी। फिर इसके बाद अगली अलामत क्या होगी? खुरूजु दाबतुल अर्दी, दाबतुल अर्द का निकलना। कयामत के करीब एक जानवर ज़मीन से निकलेगा जो लोगों से बातें करेगा। आप कहेंगे ये कैसे होगा? तो वही बात फिर ये कि मैं कैसे बात कर रही हूँ। हम इंसान जो बोलते हैं कि अपनी मर्ज़ी से बोलते हैं, अल्लाह के हुक्म से बोलते हैं ना, तो अल्लाह की ज़ात हर चीज़ पे कादिर है। इसकी दलील सूरत नमल की आयत 82 है, व इज़ा वक़ल कौल अलैहिम अखरजना लहुम दाबत मिनल अर्दी तुकल्लिमुहुम अन्नन्नास कानू बिआयातिना ला यूक़िनून। और जब हमारी बात पूरी होने का वक्त इन पर आ पहुँचेगा, मुराद क्या है, क़्यामत का वक्त करीब होगा, हम इनके लिए ज़मीन में से एक जानवर निकालेंगे जो इनसे कलाम करेगा और कहेगा कि लोग हमारी आयात पर यकीन नहीं करते थे। अब आप देखिए कि दावतुल अर्ज़ की ज़ुबान से ये बात सुनना बहुत ही एकदम इंसान को झंझोड़ता है। फिर उसके बाद आप देखिए कि इसके बारे में बहुत सारी और बातें हैं कि जिसमें मसलन के उसके हाथ में हज़रत सुलेमान की अंगूठी होगी, हज़रत मूसा का असा होगा, और अंगूठी से वो लोगों के चेहरों पे मोहर लगाएगा तो उनके चेहरे चमकेंगे, असा से लकीर खींच देगा। तो इसमें याद रखिए कि ये सारी रिवायतें तो मौजूद है लेकिन इनकी सेहत का एतबार नहीं है, यानी काबिले एतबार नहीं है। ठीक भी हो सकती हैं और पूरी नहीं भी हो सकती, तो हमें इससे क्या फ़र्क पड़ेगा? बस हम तो ये जानते हैं कि ये जानवर कहेगा क्या। और अगर आप सूरत नमल की इस आयत की तफसीर जाके सुन ले तफसीर के सेट में से, तो आपको इसमें ज़्यादा डिटेल पता चलेगी कि ये कब होगा। असल अमल की बात इसमें यह है कि अन्नन्ना सकानु बि आयातिना ला यूकिनून। मुफस्सरीन कहते हैं कि ये जानवर उस वक्त निकलेगा जब दुनिया में कोई लोगों को बुराई से रोकने वाला नहीं रहेगा, लोग अमर बिल मारूफ और नहीं अनिल मुनकर छोड़ देंगे, तो उस वक्त फिर अल्लाह जानवरों से तबलीग कराएगा। क्या अल्लाह ताला के लिए ये मुश्किल है? खुद खुद से अल्लाह ताला ने तबलीग करवाई मलका सबा को, मुमकिन है ना? अल्लाह ताला ने बाबीलों से अपने घर की हिफाजत करवाई, तो ये भी मुमकिन है। तो हमें इससे अपने लिए अमल की बात से लेनी चाहिए कि उस वक्त के आने से पहले हम अल्लाह के दीन को आगे पहुँचाने, दूसरों तक पहुँचने, और ऐसी बात जिससे हमारा भी फ़ायदा हो और दूसरों का भी, उसमें जल्दी करनी चाहिए। क़्यामत से पहले चाश्त के वक्त, चाश्त किसको कहते हैं? जब दिन बिल्कुल चढ़ जाता है, जैसे हमारी ज़ुबान में जिसको 10-11 बजे का वक्त कहते हैं, चाश्त के वक्त ज़मीन से एक अजीबुल खिलकत जानवर निकलेगा जिसे दाबतुल अर्द कहा जाएगा। धाबा किसको कहते हैं? दबीब से आहिस्ता चाल चलने वाले जानवर, जैसे रेप्टाइल्स है, लेकिन फिर बाद में हर चलने वाली चीज़ को धाबा कहते हैं। कुरान पाक में ये लफ्ज़ कई जगह इस्तेमाल हुआ है, एक पारा इसी से शुरू होता है, ग़ालिबन 12वां पारा है, वमा मिन दाबतिन फिल अर्दि इल्ला अलल्लाह रिज़्क़ुहा। उससे भी पता चलता है कि ये जानवर जो है वो चलेगा, यानी चलने वाली चीज़ को दाबा कहते हैं। हज़रत अब्दुल्ला बिन अमर रदी अल्लाह अन्हो कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फ़रमाया, क़्यामत की पहली निशानी सूरज का मग़रिब से तुलू होना है और दूसरी चाश्त के वक्त जानवर का निकलना है। हज़रत अब्दुल्ला बिन अमर रदी अल्लाह अन्हो कहते हैं, इन दोनों बातों में से जो भी पहले हो जाए, लेकिन ये दोनों एक दूसरे के करीब होंगी। मेरा ख़्याल है कि पहले मगरिब से सूरज तुलू होगा, इसे इब्ने माजा ने रिवायत की। अब ये जो आखिरी जुमला है ये अब्दुल्ला बिन अमर का है, यानी दोनों में से कोई एक निशानी पहले ज़ाहिर हो जाएगी। दाबतुल अर्ज़ के ज़ाहिर होने के बाद किसी की तौबा कबूल नहीं होगी। अब आप बार बार ये जुमला पढ़ रहे हैं कि किसी की तौबा फिर कबूल नहीं होगी, तो इससे थोड़ी सी हमें तौबा पे बात करने की ज़रूरत है कि तौबा क्या है। एक टाइम बाउंड चेक है, अगर आप इसको वक्त पे कैश नहीं करवाएंगे तो बाद में इसकी वैल्यू नहीं रहेगी। या अगर आपके घर में कोई चीज़ हो और उस पर एक्सपायरेशन डेट लिखी हो, अगर आप उस डेट से पहले उसको इस्तेमाल नहीं करते तो अमूमन उसको फेंकना पड़ता है। अल्लाह ताला बंदे को हर मौके पे मोहलत देता है, रात को, दिन को। हदीस में आता है कि जब रात का आखिरी पहर शुरू होता है तो अल्लाह सुबहान तआला आसमान दुनिया पे नज़ुल फरमाते हैं और पुकार लगाते हैं, हल मिम मुस्तगफिर, है कोई बख्शिश तलब करने वाला, मैं उसको बख्शने के लिए तैयार हूँ। तो ये अल्लाह की तरफ से एक पुकार हर रात को लगी। फिर इसी तरह आप देखिए कि जब हम गुनाह करते हैं ना, उसके फ़ौरन बाद रिवायात में आता है कि फ़रिश्ता इंतज़ार करता है कि हमारा वो गुनाह ना लिखे। 3 साल तक फ़रिश्ता मुंतज़िर रहता है, अगर हम तौबा कर ले तो फ़रिश्ता फिर नहीं लिखता।
3 साल
तीन सात तीन घड़ियों का जिक्र है। अब वो कितनी होती है वल्लाहु आलम, लेकिन हदीस में सात का लफ्ज़ आता है। फिर इसी तरह आप देखिए कि अगर तौबा कर लें तो फिर नहीं लिखता, लेकिन फिर ना करें तौबा तो फिर लिखता है। फिर लिखा हो तो मुंतज़िर रहता है कि कब ये तौबा करे तो इसको मिटा दिया जाए। तो हकीकत यह है कि तौबा क्या है, अपने गुनाहों को इरेज़ करवाना। कभी बच्चों को लिखते हुए देखा करें, पहले लिखते हैं फिर मिटाते हैं रबड़ के साथ। बिल्कुल, ख़ुद अपने गुनाहों को अगर हम अरेज़ करते जाएंगे तो इंशाअल्लाह ताला अल्लाह ताला हमें उन मुश्किलात में नहीं डालेगा जो गुनाहों की वजह से हमारे ऊपर आती हैं। इस मज़मून को हम अक्सर क्लास में तफसीर में बात करते हैं, बल्कि सूरत इब्राहिम की पहला लेसन जो था उसमें भी हमने एक दो दिन पहले इस पर बात की। तो लिहाजा ज़रूरत इस बात की है कि तौबा में देर ना की जाए। किसको पता है? आप देखिए अमूमन हमारे कल्चर में क्या कहते हैं, अच्छा हज पे जाऊँगी तो फिर इसलाह कर लूँगी, अच्छा रमज़ान आ जाएगा ना फिर तौबा कर लूँगी। हाँ, किसको पता है? बहुत अच्छी बात है कि आप सोच के बैठे हुए हैं, लेकिन अगर उससे पहले तो अब मौत आ गई तो क्या होगा? बाज़ बुढ़ापे के मुंतज़िर होते हैं। तो कभी भी तौबा को डिले ना करें। गुनाह एक गंदगी है, ट्रैश है। हमारे किचन में जब ट्रैश बढ़ता है तो हमारी ख्वाहिश क्या होती है, पहली फुर्सत में उसको फेंक दें। घर में ज़्यादा देर गंद पड़ा रहे, ट्रैश पड़ा रहे तो स्मेल हो जाती है, मक्खियाँ आ जाती हैं। जितना गुनाह पुराना होता है उतना तबीयत पे बोझ आता है, सुस्ती, नकाहत, नहुसत, ऐसे एक लिथार्जिक की कैफियत होती है कि इंसान बिल्कुल फिर नेकी करने को दिल ही नहीं करता। साफ पता है कि ये नेकी करनी है, नहीं दिल कर रहा। नमाज है जमात से पढ़ सकते, नहीं पढ़नी। वक्त पे पढ़ सकते, नहीं पढ़ी। लेट करते गए करते गए। तो कभी अगर आपको अपनी तबीयत पैसा कोई बोझ महसूस हो, फ़ौरन समझ लें कि मेरे किसी गुनाह का ये वबाल है। फौरन बोझ डाल के अपने ऊपर मेहनत करते हुए आप उठ पड़े, ठीक होगा। कभी ऐसा नहीं होता सुबह उठे तो आपको लगता है, मुझे तो लगता है मुझे बुखार है, मेरी तो तबीयत ख़राब है, मेरी तो आंखें दुख रही हैं। फौरन उठ जाए, अपना हाल ना पूछें सुबह उठते ही। फिर आप देखिएगा कि आपका शैतान आपसे मायूस होगा। आज भी क्लास में एक सिस्टर थी, नॉर्मली किसी और के साथ आती हैं, तो वो सिस्टर आज नहीं आई अपनी किसी मजबूरी से, तो ये भी नहीं थी। लेकिन जो ही तफसीर शुरू होने लगी तो मैंने देखा कि फ़ौरन ये दूसरी जो सिस्टर थी ये आ गई क्लास में। तो मेरा ध्यान था अल्हम्दुलिल्लाह, मैंने खुश शुक्र किया कि ये आ गई हैं। बाद में कहने लगी कि आज सुबह मेरा शैतान बहुत मेरे ऊपर सवार हुआ, लेकिन मैं उसको मार के आ गई हूँ। होता क्या है कि जब दूसरा हमें नेकी की दावत देता है तो हम उसके शौक में फिर हम तैयार होते हैं, पता है कि अभी कोई लेने आ जाएगा। जब खुद जाना हो तो सुस्ती होती है, अच्छा वो नहीं जाए फिर मैं भी नहीं जाती, चलो घर से सुन लूँ, चलो आप सो ही जाओ, चलो रीप्ले में सुन लूँगी। तो ये सारी कैफियात अगर कभी हों तो उसका इलाज नेकी है। बादिरु बिल आमाल, नेकियों के काम फौरन करें, आप देखेंगे आपकी तबीयत में चुस्ती और नशात होगा। जितनी नेकी आपसे ज़्यादा होगी उतना अल्लाह के हुक्म से आपका दिल भी खुश रहेगा। फिर अगली अलामत देख लेते हैं, खराबुल मक्कतिल मुकर्रमती, मक्का मुकर्रमा की वीरानी। कैसे दिल को कुछ होता है सुन के। क़यामत के करीब अल्लाह के घर का हज करने वाला कोई नहीं रहेगा। आज क्या हाल है, नमाज पढ़े ना पढ़े हज का शौक़ बहुत है। बड़े क्या बड़े, बच्चों को भी हज करवाना चाहते हैं, लेकिन क़यामत के करीब नहीं रहेगा। वजह इसकी साफ़ ज़ाहिर है कि आज हज है, हज की रूह नहीं है। तवाफ़ करते हैं लेकिन तवाफ़ की असल नहीं है कि अपनी ज़िंदगी को अल्लाह के गिर्द घुमाओ। सफ़ा मरवा की सही करते हैं लेकिन इधर आके अल्लाह के दीन के लिए सही और कोशिश नहीं करते। तो जब इबादत रिचुअल बन जाए, जब इबादत की रूह चली गई, तो गोया के कहले वो इबादत मुर्दा हो गई। फिर कुछ अरसे के बाद वो इबादत भी नहीं होती। जैसे मिसाल है कि अगर नमाज हम पढ़ते हैं ना नमाज की रूह से, तो कभी नमाज छोड़ने को दिल नहीं चाहेगा, क्योंकि नमाज में अल्लाह ताला से मुलाकात, उससे मोहब्बत का एहसास है। लेकिन जब नमाज में अल्लाह से दिल नहीं मिल रहा ना, तो फिर आहिस्ता आहिस्ता नमाज को भी दिल नहीं करता। तो चूँकि हज एक रस्म, एक फैशन या एक आदत बन गई, या चले एक टाइमली अल्लाह से ताल्लुक़ का ज़रिया बनता है, लेकिन जो उसमें से सबक लेके आना होता है वो नहीं मिलता। और आपको पता है कि हज का सबक क्या, किसी को पता? एक पूरा लेक्चर है इसके ऊपर। फाइव पिलर्स ऑफ इस्लाम है, जिसमें नमाज, रोज़ा, हज, ज़कात और जिहाद है। इनकी असल स्पिरिट क्या है, बल्कि अगर आप सुनना चाहें तो सौम रमज़ान बुक है, उसका पहला लेक्चर है। और हर साल रमज़ान में किसी ना किसी तरह से ये बुक प्ले की जाती है, तो उसमें आप सुन के देखें तो हज का जो बुनियादी थीम है ना वो यूनिटी है, कि कैसे मुख्तलिफ मिजाज के लोगों के साथ रहना। हाल हमारा ये है कि हज भी कर आते हैं और आके फिर छोटी छोटी बातों पे मस्जिदों में लड़ते और इत्तफाक राय नहीं हो पाता। तो बहरहाल लोग हज करेंगे नहीं, اس کی دلیل پڑھ لیتے ہیں. حضرت ابو سعید کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, قیامت قائم نہیں ہوگی حتیٰ کہ کوئی بھی آدمی بیت اللہ شریف کا حج کرنے والا نہیں رہے گا. اسے حاکم اور ابو یعلیٰ نے روایت کیا. قیامت کے قریب ایک چھوٹی پنڈلیوں والا حبشی بیت اللہ شریف کو گرائے گا. چھوٹی پنڈلیوں سے مراد ہے کہ چھوٹے قد کا ایک شخص ہوگا, حبشی ہوگا, وہ خانہ کعبہ کو گرا دے گا. حضرت ابو ہریرہ سے روایت ہے, رسول اللہ نے فرمایا, دو چھوٹی پنڈلیوں والا حبشی کعبہ شریف کو ڈھا دے گا. اسے بخاری نے روایت کی. اسی طرح آتا ہے, بیت اللہ شریف کو آگ لگا دی جائے گی. اللہ اکبر. حضرت میمونہ رضی اللہ عنہا کہتی ہیں, ایک روز نبی صلی اللہ علیہ وسلم نے فرمایا, اس وقت تمہارا کیا حال ہوگا جب دین میں بگاڑ پیدا ہو جائے گا, خون بہایا جائے گا, زیب و زینت ظاہر ہوگی, عمارتیں اونچی بنائی جائیں گی, بھائیوں میں اختلاف پیدا ہو جائے گا اور بیت اللہ شریف کو آگ لگا دی جائے گی. اسے طبرانی نے روایت کیا. اب پہلی روایت میں ہم ایک حبشی کی بات پڑھتے ہیں یہاں آگ لگانے کی, تو واللہ عالم ہو سکتا ہے کہ وہ گرانے والا ہی اس کو پھر آگ بھی لگا دے. تو آپ ذرا اس درد کو محسوس تو کیجئے. اب یہاں چونکہ اس بک میں بہت محتاط اندازے کے ساتھ احادیث جمع کی جاتی ہیں, حالانکہ اس کے بارے میں اگر ہم دیکھیں تو بہت ساری اور روایات بھی ہمیں مختلف کتابوں میں ملتی ہیں, جس میں یہ تک آتا ہے کہ خانہ کعبہ کے نیچے ایک خزانہ ہے, شروع سے سبز پتھروں کا خزانہ ہے, اور اس کی حفاظت کے لیے اللہ تعالیٰ نے ایک سانپ کو مقرر کیا ہوا ہے. تاریخ میں ایسا ہوا کہ لوگوں نے اس خزانے کو چرانے کے لیے خانہ کعبہ کے ارد گرد کی کھدائی شروع کی یا اس کو گرانا چاہا, تو شہر مکہ میں زلزلہ آ جاتا تھا. اگر آپ تاریخ مکہ بک پڑھے تو اس میں ہسٹری ہے پوری خانہ کعبہ کی. تو اس وقت کہتے ہیں کہ شاید اس خزانے کو لوٹنے کے لیے لوگ اس کو اٹھائیں گے. تو آپ دیکھیے کہ جب عبادات کرنے والوں کے اندر وہ روح نہیں رہتی, اللہ پھر وہ ریچولز اٹھاتا ہے. اب دل پہ چوٹ تو پڑی ہے نا, ہمیں بھی تکلیف ہوئی ہے سن کے کہ اچھا اللہ کا گھر گرایا جائے گا. لیکن اگر آپ سوچیں کہ ایک چیز ہو اور اس کی قدر نہ کوئی کرے, رسپیکٹ نہ کرے, کوئی گھر میں بڑا ہے تو اس کی رسپیکٹ نہ کی جائے, اس سے بدتمیزی کی جائے, گستاخی کی جائے, تو پھر اس کا نہ ہونا بہتر نہیں ہے؟ تو اللہ تعالیٰ خانہ کعبہ کی بے حرمتی سے بچانے کے لیے اس کو اٹھا دے گا. اسی طرح اب یہاں تو نہیں آ رہا لیکن الگ سے آتا ہے کہ قیامت کے قریب قرآن پہ جب لوگ عمل نہیں کریں گے, قرآن کے صفحے مٹ جائیں گے, بلینک ہو جائے گا قرآن, جیسے کبھی کبھی کمپیوٹر کی اسکرین بلینک ہو جاتی ہے, حافظوں کے سینوں سے قرآن نکل جائے گا. وجہ صاف ہے کہ قرآن پہ لوگ عمل نہیں کریں گے. تو یہ ساری چیزیں پڑھتے ہوئے استغفار بھی کرنے کی ضرورت ہے اور اپنے گناہوں کی معافی بھی ہمیں لینی ہے. اسی طرح ایک اور علامت کیا ہوگی, خراب المدینۃ المنورہ, مدینہ منورہ کی ویرانی, یعنی جس طرح مکہ ویران ہو جائے گا اس طرح مدینہ بھی ویران ہوگا. لوگ مدینہ منورہ چھوڑ کر اپنی اپنی پسندیدہ اور آرام دہ جگہوں پر رہائش اختیار کریں گے اور مدینہ منورہ بے آباد ہو جائے گا. حضرت سفیان بن ابی زہیر رضی اللہ عنہ کہتے ہیں کہ میں نے رسول اللہ کو فرماتے ہوئے سنا, یمن فتح ہوگا اور وہاں سے کچھ لوگ سواری کے جانور لائیں گے اور اپنے اہل و عیال نیز جو جو ان کی بات مان لیں گے انہیں بٹھا کر اپنے ساتھ یمن لے جائیں گے. حالانکہ اگر وہ سمجھتے تو مدینہ میں رہنا ان کے لیے بہتر ہوتا. شام فتح ہوگا اور وہاں سے بھی لوگ سواریاں لے کر آئیں گے اور اپنے اہل و عیال کے علاوہ جو جو ان کی بات مان لیں گے انہیں ان پر بٹھا کر اپنے ساتھ شام لے جائیں گے. حالانکہ مدینہ میں رہائش ان کے لیے خیر کا باعث ہوتی اگر وہ سمجھتے, اور جب عراق فتح ہوگا تو لوگ وہاں سے سواریاں لے کر آئیں گے اور اپنے اہل و عیال کے ساتھ ان لوگوں کو بھی لے جائیں گے جو ان کی بات مانیں گے. حالانکہ اگر وہ سمجھتے تو مدینہ میں رہائش اختیار کرنا ان کے حق میں بہتر ہوتا. یہ بخاری کی روایت ہے. اب اس روایت کو سنتے ہیں دل میں کچھ خیال آ رہا ہے نا کہ لوگ باہر سے سواریاں لے کے آ رہے ہیں اور لوگوں کو لے جائیں گے اور جو وہاں رہتے تو بہتر ہے. لیکن اگلی حدیث سے پڑھے تو پھر اس پہ انشاءاللہ اکٹھی ہم بات کریں گے. قیامت کے قریب مدینہ منورہ وحشی جانوروں, درندوں اور چرندوں کا مسکن بن جائے گا, یعنی وہاں انسان نہیں بلکہ جانور رہنے لگیں گے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا, تم لوگ مدینہ منورہ کو خیر اور بھلائی پر چھوڑ جاؤ گے, پھر آخری وقت میں ایسا اجاڑ بیابان ہوگا کہ وہاں وحشی جانور, درندے اور چرندے بسنے لگیں گے. قیامت کے قریب قبیلہ مزینہ کے دو چرواہے مدینہ منورہ اپنی بکریاں لینے آئیں گے تو وہاں بکریوں کی بجائے سب کے سب وحشی جانور ہی پائیں گے. چنانچہ واپس پلٹ جائیں گے جب سنیت الوداع کی گھاٹی میں پہنچیں گے, ये कौन सी जगह जहाँ से नबी सल्लम दाखिल हुए थे मदीना में, यानी मक्का से मदीना जाए तो रास्ते में जगह आती है। जब इस घाटी में पहुँचेंगे तो वहशत की वजह से या क़यामत कायम होने की वजह से मुंह के बल गिर पड़ेंगे, इसे बुखारी ने रिवायत किया। तब आप देखिए कि मदीना मुनव्वरा की अब गैर आबादी और इसका ख़राब होना, इससे अब थोड़ा सा रिलेट कीजिए फितने दज्जाल से। पीछे हमने पढ़ा था कि जब दज्जाल आएगा तो पूरी दुनिया में घूमेगा, लेकिन उसको मक्का और मदीना में जाने की इजाज़त नहीं होगी। तो वल्लाहु आलम, ये लोग जो यहाँ से निकल निकल के जा रहे हैं तो इसके बाद फिर दज्जाल आ जाए, क्योंकि ये जो रिवायतें हम पढ़ें इसमें ज़माने का नहीं पता कि किस दौर में होगा, दज्जाल के आने से पहले है या बाद में या किस तरह। मोस्ट प्रोबेबली तो देखा जाए तो ये बिल्कुल आखिरी दौर में होगा। हज़रत ईसा के ज़रिए से जो इस्लाम का अरूज था वो भी अब ख़त्म दोबारा हो गया, दोबारा लोग बुरे हो गए हैं। बस लोग ये भी कहते हैं कि इस सारे काम से पहले इस मदीना में एक जलजला आएगा, यानी जब दज्जाल आने वाला होगा तो उससे पहले मदीना में जलजला आएगा, जिसके खौफ से जो निफाक वाले लोग थे वो सब मदीना छोड़ देंगे, लेकिन वो जूं ही बाहर जाएंगे तो फितना दज्जाल का शिकार हो जाएंगे। तो अल्लाह ताला से दुआ है कि इन सारे फितनों के वक्त में लोगों को ईमान पर सलामत रखे। फिर इसी तरह आप देखिए आखिरी निशानी है क़्यामत की, जिसके बाद बिल्कुल क़्यामत करीब है। खुरूजुन्नार अलामतुन्नहायतु, आग का निकलना, ये सबसे आखिरी अलामत होगी। यमन के दारुल हकूमत खजर मौत की तरफ से एक आग निकलेगी जो तमाम लोगों को मुल्क शाम की तरफ हांग कर ले जाएगी। हज़रत सालिम बिन अब्दिल्ला बिन रदी अल्लाहु अन्हु अपने बाप से रिवायत करते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क़्यामत से पहले हज़र मौत या बहरे हज़र मौत की तरफ से एक आग निकलेगी जो लोगों को जमा करेगी। सहाबा कराम ने अर्ज़ किया, इस वक्त के लिए आप हमें क्या हुक्म देते हैं? आपने इरशाद फरमाया, तुम लोग शाम में रिहाइश इख्तियार करना। इसे तिर्मिज़ी ने रिवायत किया। यमन से आग निकलना क़्यामत की आखिरी निशानी होगी। आग लोगों को घेर कर मैदान हशर की तरफ ले जाएगी जो कि मुल्क शाम में होगा। अब आप देखिए कि हमारे यहाँ एक कॉन्सेप्ट है, शुरू से हमने सुना हुआ है कि मैदान अरफात जो है वो मैदान महशर बनेगा, लेकिन जब आप सही रिवायतें देखते हैं तो मैदान अरफात नहीं बल्कि मुल्क शाम में लोगों का हशर होगा। तो ये आग एक किस्म की सबको हांग के इधर से उधर, और वो किधर ले जाएगी? मुल्क शाम में ले जाएगी, फिर वहाँ पे क़यामत कायम होगी। तो इसके बाद आप देखिए कि ये सारी चीज़ जो होगी ये हम सबको क्या बताती है कि क़यामत से पहले बहुत सारे फितने आएंगे। हम इन फितनों को रोक तो नहीं सकते, लेकिन हम अपने ईमान की हिफाजत तो कर सकते हैं। आपके जहन में एक सवाल आना चाहिए कि अच्छा, ये हमें कैसे पता चले कि अगर ये सब कुछ हम पे आ जाए तो फिर हम क्या करेंगे? तो इसको आज पे ले लीजिए। आज के दौर में दीन के नाम पे जब कोई फितना आता है, कोई आजमाइश आती है, कोई अप्स एंड डाउन होता है, तो उस वक़्त क्या हम कॉम्प्रोमाइजिंग हो जाते हैं, क्या इस्लाम छोड़ने लगते हैं, या फिर हम उसका डट के मुकाबला करते हैं? जो आज कर रहे हैं ना वही वहाँ करेंगे। हर बंदे का ईमान उसका एक मेयार होता है, कोई भी दौर, चाहे सहाबा का दौर हो, चाहे आज का दौर है, चाहे क़यामत के करीब का दौर क्यों ना हो, लोगों का ईमान ही उनको बचाएगा। तो दुआ करते हैं कि अल्लाह हमें ईमान दे, और इसके लिए इंसान को ईमान को बढ़ाने की बहुत कोशिश करनी चाहिए। अल्हम्दुलिल्लाह आज सुबह की क्लास में आप में से जो साथी थे उन्होंने सुना होगा कि कितने खूबसूरत तरीके से अल्लाह ताला ने ईमान की मिसाल दी और बंदे मोमिन को एक दरख्त से तशबीह दी। तो अगर हम इस तरह से, और उसके एंड पे मैंने लिखवा भी दी एक लिस्ट कि हम अपना ईमान कैसे बढ़ाएं, तो देखिए कि ये बुक पढ़ना तो एक बुक थी, लेकिन ये सिलसिला तो कभी ख़त्म नहीं होता। बस दफ़ा जो नेकियाँ हमारे पास मौजूद होती हैं, हमारी रेंज में होती हैं, हम उनको छोड़ देते हैं, और जो हम नहीं कर पाते, जो हमारे लिए मुश्किल होती हैं, उनके लिए आहें भरते हैं। जो बंदा छोटी चीज़ की कदर करेगा अल्लाह उससे बड़ा काम लेगा। छोटे छोटे नेकी के काम ऐसे होते हैं कि जो इंसान के लिए बहुत आसानियों का मामला कर देते हैं। तो बहरहाल अल्लाह ताला हम सब के, हमारी नस्लों के ईमान की, दीन की हिफाजत करे। ये तो थी अब अलामत क़यामत, यानी साइंस ऑफ द डे ऑफ जजमेंट, तो ये पूरी हुई, लेकिन हमें इस बात पे भी रहनुमाई मिलती है कि क़यामत किन लोगों पे कायम होगी, क्योंकि इस पे भी थोड़ा सा सुनने को दिल चाहता है कि जब क़यामत आएगी तो उस वक़्त जो दुनिया में लोग मौजूद होंगे वो कैसे होंगे। तो अब अगले टॉपिक में हम देखेंगे तकूमुस्सातु अला शरारिन नास, क़यामत बदतरीन लोगों पर कायम होगी। किताब का पेज 246 है। इसमें अब हम देखेंगे कि क़यामत के करीब दुनिया के हालात क्या होंगे, और आप सुनते वक्त यकीनन इस्तग़फ़ार ही पढ़ेंगे, और वाकई ऐसे ही लगेगा कि अब तो वाकई क़यामत आ जानी चाहिए। ये जुमला हमने कई बार बोला ना, बस क़यामत आ गई, अब तो क़यामत का क़ुर्ब है। लेकिन असल में क़यामत के करीब क्या होगा, आइए सुनते हैं। क़यामत से पहले नेक आदमी एक एक करके उठा लिए जाएंगे। हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फ़रमाया, तुम लोग इसी तरह छांटे जाओगे जिस तरह अच्छी खजूरें रद्दी खजूरों से छांटी जाती हैं। तुम में से नेक लोग उठा लिए जाएंगे और बदतरीन लोग बाकी रह जाएंगे। इस वक्त अगर मर सको तो मर जाना। इसे इब्ने माजा ने रिवायत किया। मतलब यह है कि लंबी लंबी उम्रों की ख्वाहिश करने की बजाय क़यामत के करीब जो आराम से फितनों में पड़े बगैर मरता है, वो बेहतर है उस शख्स से कि जो ज़िंदा रहेगा। अब इसका ये नहीं मतलब कि ख़ुदकुशी कर लो, एक मुहावरतन बात की गई कि अगर तुम्हें लग रहा है कि तुम्हारी मौत का वक्त आ गया तो पुरसकून रह जाओ कि जो लोग ज़िंदा होंगे वो तुमसे ज़्यादा परेशान होंगे। फिर इसी तरह आप देखिए कि फितनों के वक्त में अल्लाह के नबी ने मरने की दुआ सिखाई, वो मांगना जायज़ है। एक दुआ है कि जब इंसान को ये महसूस हो कि अगर मेरी ज़िंदगी रही तो मेरे दीन को, मेरी ईमान को, मेरी जान, मेरे माल को ख़तरा है, तो उस वक्त वो दुआ मांगी जा सकती है कि अल्लाहुम्मा अहयिनी मा कानतिल हयातु खैरल्ली, कि अल्लाह मुझे उस वक्त तक ज़िंदा रखना जब तक मेरी ज़िंदगी मेरे हक़ में बेहतर है, और अगर मेरे लिए मौत बेहतर है तो मुझे मौत दे। तो दुआ की जा सकती है ऐसे वक्त में, लेकिन जान नहीं ली जा सकती अपनी। बहरहाल क़यामत के करीब सारी दुनिया काफिरों, मुशरिकों और बदतरीन लोगों से भर जाएगी। हज़रत अब्दुल्ला बिन मसूद रज़ी अल्लाह अन्हु से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फ़रमाया, क़यामत कायम नहीं होगी मगर बदतरीन लोगों पर। इसी तरह इब्ने मसूद रज़ी अल्लाह तआला अन्हु कहते हैं कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को फ़रमाते हुए सुना कि बदतरीन लोग वो हैं कि जिनकी ज़िंदगी में क़यामत कायम होगी, नीस बदतरीन लोग वो हैं जो कब्रों को इबादतगाह बनाते हैं। इसे इब्ने खुज़ैमा, इब्ने हब्बान, इब्ने अबी शैबा, अहमद, तबरानी और अबू याला ने रिवायत किया। तो गोया कि आप देखिए कि बदतरीन लोगों के ज़िक्र में कब्रों को इबादतगाह बनाने की बात है। कितनी वाज़े रिवायतें हैं ना, इसके बावजूद लोग कब्रों पर जाके इबादत करते हैं। समझ नहीं आता कि वो इन बातों को झुटला कैसे सकते हैं। जितना कुरान पाक में इसके बारे में जिक्र है, इसके बावजूद देखिए कि शिर्क जैसा कभी काम करने वाला भी अपने पास कोई ना कोई दलील रखता है। क़यामत के करीब ऐसे लोग बाकी रह जाएंगे जिनकी हैसियत अल्लाह ताला के नज़दीक कूड़े करकट और कचरे से ज़्यादा नहीं होगी। यानी जैसे कचरे को लोग फेंक देते हैं, इसी तरह के लोग हो जाएंगे। हज़रत मिरदास अलसलमी से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फ़रमाया, नेक लोग दुनिया से एक एक करके उठ जाएंगे और ऐसे लोग बाकी रह जाएंगे जिनकी हैसियत अल्लाह के नज़दीक जौ या खजूर के कचरे जैसी होगी, जिनके अल्लाह ताला को कुछ परवाह नहीं होगी। यानी अल्लाह ताला इनको बिला तामल बग़ैर किसी अफसोस के हलाक कर देगा। और ये रिवायत बुखारी की है। देखिए हम घर में अपने हर वक्त चीज़ों को इधर से उधर करते हैं, कचरा फेंकते हुए कभी किसी का दिल दुखा, गंदगी, खराबी, छिलके। तो जब लोग मकसद तख्लीक भूल जाएं और एमलेस लाइफ गुजारें और जानवरों की सतह पे आ जाएं, तो फिर अल्लाह ताला ने उनको क्या करना रख के। घर में आप देखिए कि आपके कमरे में, किचन में, आपका काउंटर छोटा भी क्यों ना हो, कौन सी मशीनें पड़ी रहती हैं जब रोज़ इस्तेमाल करते हैं। कभी ऐसा हुआ कि आपकी कोई मशीन काम करना छोड़े, फिर भी आप उसको उतर रहने दें? कोशिश करेंगे, एक दो चार दफ़ा ट्राई करेंगे, फिर ऐसा ऐसा उसको उठा के उसके बाद अलमारी में डाल देंगे, शायद कभी ठीक हो, फिर जब अलमारी ठीक करेंगे तो फेंक देंगे। इस कायनात में बेकार लोगों को जगह नहीं मिलती। वम ममायन फो नासुफयम कुस, जो लोगों को नफ़ा देगा वही बचेगा। तो क़यामत के करीब ऐसे लगता है कि इंसान जानवर बन जाएंगे, ज़िंदगी का मकसद ख़त्म। और आज आप देखिए ऐसे असबाब नहीं बनते हुए दिख रहे, दिन ब दिन जो बेकार चीज़ें आम होती जा रही हैं, तो उसको देख कर लग रहा है कि इसके आगे वाले वक्त में तो न जाने हमारी नस्लों ने क्या देखना है। इस पे खौफ खाने की ज़रूरत है। और अगर हमने अपने बच्चों को, उनके ईमान को मजबूत नहीं किया, तो आप सोचिए कि वो इन बुराइयों का सामना कैसे करेंगे। क़यामत उस वक्त आएगी जब लोग नेकी को नेकी समझेंगे, ना बुराई को बुराई समझेंगे। यानी जिसको अपनी ज़ुबान में आप कह लें कि नेकी और बदी का फ़र्क मिट जाएगा, तमीज़ ख़त्म हो जाएगी गुनाह और सवाब की। हज़रत अब्दुल्ला बिन अमर कहते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फ़रमाया, क़यामत कायम नहीं होगी हत्ता के अल्लाह ताला अहले ज़मीन में से बेहतरीन लोग उठा लेंगे और कमीने लोग बाकी रह जाएंगे, जो ना नेकी को नेकी समझेंगे ना बुराई को बुराई समझेंगे। इसे अहमद ने रिवायत किया। तो आप देख सकते हैं हर रिवायत दूसरी रिवायत को तकवीत दे रही है। क़यामत के करीब ईसाइयों की तादाद बाकी मज़ाहब के मुकाबले में ज़्यादा होगी। हज़रत मस्तौरिदिल करशी रदी अल्लाहु अन्हु कहते हैं, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جب قیامت آئے گی تب رومیوں یعنی عیسائیوں کی تعداد سب سے زیادہ ہوگی۔ اسے مسلم نے روایت کیا۔ قیامت کے قریب پوری روئے زمین پر ایک آدمی بھی اللہ تعالیٰ کا نام لینے والا نہیں رہے گا۔ حضرت انس رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ نے فرمایا، قیامت قائم نہیں ہوگی حتیٰ کہ زمین میں اللہ اللہ نہیں کہا جائے گا۔ اسے مسلم نے روایت کیا۔ دیکھیے، اب اس بات کو کہتے ہوئے ایک دم میرے ذہن میں انگلش کے لفظ کی بات آ گئی، حالانکہ ہم اگر انگلش میں بھی بات کریں تو ہمیں لفظ اللہ ہی استعمال کرنا چاہیے، جیسے اردو میں بھی کریں تو خدا یا اس طرح کے دوسرے کو الفاظ کرنے کی بجائے بہترین لفظ اللہ ہے، کیونکہ لفظ اللہ اللہ تعالیٰ کا اصلی نام ہے، ٹھیک ہے؟ لیکن بعض لوگ گاڈ کہتے ہیں نا، بڑی جی سے لکھیں گے تو گاڈ اللہ، اور چھوٹی جی سے لکھ دیں تو یہ چھوٹی گاڈز ہیں، یعنی ان کے بزرگ تھے۔ آپ کو پتا ہے کہ پہلے لوگ کسی حیرت کے موقع پہ، کسی ایسی افسوس کے موقع پہ کہتے تھے او گاڈ، اور اب کیا کہتے ہیں؟ او گوش۔ نہیں 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 او گوش، اب گاڈ بھی نکال دیا، یعنی اب ایسا فیشن کا یا جذبہ طاری ہوا اپنے اوپر مادہ پرستی کا، وہ کہتے ہیں گاڈ کیوں گئے، کیونکہ گاڈ کا لفظ جو ہے وہ کنٹراڈکٹری بن گیا۔ دنیا میں کئی لوگ ہیں جو گاڈ کو مانتے ہی نہیں، دہریت، ایتھیزم، تو لہٰذا وہ کہتے ہیں اچھا اگر ہم نے لفظ گاڈ کہا نا تو پھر لوگ ہمیں مذہبی سمجھیں گے، لائک ریلیجس سمجھیں گے، تو وہ کہتے ہیں چلو گوش کر دو۔ اور آپ دیکھیں شروع میں کوئی کہتے تو بڑا برا لگتا ہے، پھر آہستہ آہستہ سارے لوگ کہنے لگ جاتے ہیں۔ تو یہ ساری چیزیں جو انسان کے شعور کو بیدار کرنے کی ہیں کہ کیسے غیر مخصوص طریقے سے لفظ اللہ ہماری ڈکشنریوں سے نکلتا جا رہا ہے۔ پھر اسی طرح آپ دیکھیے کہ لفظ اللہ کو بھی اگر ہم مسلمان اپنے اوپر لے کے سوچیں تو ہر کلمے میں لفظ اللہ، ہر دعا میں لفظ اللہ، اچھی چیز دیکھی سبحان اللہ، کوئی نعمت ملی الحمدللہ، کوئی گناہ ہو گیا استغفر اللہ، کوئی کام شروع کیا بسم اللہ، ہر دعا میں دیکھے بسم اللہ بسم اللہ۔ اللہ کا لفظ تو بندہ مومن کے دل کی تختی پہ لکھا ہوتا ہے، جیسے ایک خالی چیز کے اوپر اگر آپ کچھ بھی لکھنا چاہیں تو اس پہ پہلے سے کچھ لکھا ہو، تو ایک ایمان والے کے دل پر تو ہر وقت لفظ اللہ لکھا ہوتا ہے، لیکن اس کے باوجود بھی آپ دیکھ سکتے ہیں کہ لوگ کتنی تیزی سے خدا فراموش ہوتے جا رہے ہیں۔ اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب کو اپنی محبت دے، اپنی معرفت دے، اور ہم اتنے خوبصورت طریقے سے اللہ تعالیٰ کی ذات سے پیار کریں کہ ہم دنیا کی دوسری تمام چیزوں سے بے نیاز ہو کر اللہ کے حکموں کو مانیں۔ پھر اس کے بعد آگے دیکھتے ہیں، قیامت کے قریب شیطان لوگوں کو بتوں کی پوجا نہ کرنے پر شرم دلائے گا، یعنی شیطان کہے گا تمہیں شرم نہیں آتی بتوں کو نہیں پوج رہے، اور لوگ بلا چونو چورا بتوں کی پوجا شروع کر دیں گے، یعنی اتنی سی اس کی بات سن کر ان کو شرم آئے گی، اچھا ہم بت نہیں پوج رہے تو عقل استعمال کیے بغیر بت پوجنے شروع ہوں گے۔ ایسے نہیں جیسے آج بھی کوئی رسمیں چھوڑے تو ذرا کوئی آر دلائے تو لوگ کہتے ہیں اچھا ہاں پتہ نہیں میں تو بہت ریلیجس ہو گئی تھی، وہ پھر وہی کام شروع ہو جاتے ہیں۔ بس ہمارا دل کرتا ہے غلط چیزوں کو چھوڑنے کو، لیکن کوئی رشتہ دار، کوئی دوست ساتھی ذرا احساس دلائے تو ہم اس کے کہنے پہ پھر وہ کام شروع ہو جاتے ہیں۔ حضرت عبداللہ بن عمر رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، میری امت میں دجال ظاہر ہوگا اور 40 دن تک رہے گا، معلوم نہیں کہ رسول اللہ نے 40 دن فرمایا یا 40 مہینے یا 40 سال۔ اس کے بعد اللہ تعالیٰ عیسیٰ بن مریم کو نازل فرمائیں گے، ان کی شکل حضرت عروہ بن مسعود رضی اللہ عنہ جیسی ہے۔ اب دیکھیں پیچھے ہم نے حضرت عیسیٰ کا ایشو پڑھا تو اس میں یہ بات نہیں آئی تھی، کیونکہ یہ حدیث اس موضوع سے زیادہ متعلق ہے کہ حضرت عیسیٰ علیہ السلام کی شکل حضرت عروہ بن مسعود جیسی ہوگی۔ حضرت عیسیٰ دجال کو ہلاک کریں گے اور اس کے بعد 7 سال تک لوگ اسی طرح زندگی بسر کریں گے کہ کہیں بھی دو آدمیوں کے درمیان کوئی دشمنی نہیں ہوگی۔ 7 سال کے بعد اللہ تعالیٰ شام کی طرف سے ایک ٹھنڈی ہوا بھیجیں گے، اس ہوا کے اثر سے روئے زمین پر کوئی بھی ایسا شخص زندہ نہیں بچے گا جس کے دل میں ذرہ برابر ایمان یا بھلائی ہو، حتیٰ کہ اگر کوئی ایماندار شخص پہاڑ کے وسط میں چلا جائے تو وہاں بھی ہوا اس کی جان نکال لے گی، یعنی موت آنی ہے اس وقت اور اللہ ایمان والوں کو مار دے گا۔ باقی بدترین لوگ رہ جائیں گے جن میں پرندوں کا ہلکا پن، مرادے کے بیوقوفی، اور درندوں کی عقلیں یعنی درندگی ہوگی، کسی اچھی بات کو اچھا نہیں سمجھیں گے اور کسی بری بات کو برا نہیں جانیں گے۔ پھر شیطان ان کے پاس کوئی شکل بنا کر آئے گا اور کہے گا تمہیں شرم نہیں آتی؟ لوگ کہیں گے تو ہمیں کیا حکم دیتا ہے؟ وہ انہیں بتوں کی عبادت کا حکم دے گا، چنانچہ وہ بت پوجنے لگیں گے اس شر کے باوجود ان کی روزی کشادہ ہوگی، مزے کی زندگی بسر کریں گے۔ اسی دوران سور پھونکا جائے گا، جو بھی سنے گا اپنی گردن ایک طرف سے جھکائے گا اور دوسری طرف سے اٹھائے گا، یعنی بے ہوش ہو کر گر پڑے گا۔ یہ مسلم کی روایت ہے۔ اللہ اکبر۔ اللہ تعالی ہمیں ایسے سارے حالات سے محفوظ رکھے۔ یہ حالت اس قدر عام ہوگی کہ نماز، روزہ، قربانی اور صدقے تک کو کوئی جاننے والا نہیں رہے گا۔ لا الہ الا اللہ کہنے والے بھی اس کے مفہوم سے واقف نہیں ہوں گے۔ آج ایسا ہے؟ آج کلمہ پڑھنے والے کتنے کلمے کی 6 شرائط جانتے ہیں یا 9 شرائط جانتے ہیں؟ ان کو لفظ الہ کے 6 معنی پتہ ہیں؟ یا کلمے کی 9 یا 11 شرائط آتی ہیں معلوم ہے؟ نہیں پتہ۔ کلمہ پڑھتے ہیں لیکن ہمیں یہ نہیں پتہ کہ ہم اس میں اللہ تعالیٰ سے کیا وعدے کرتے ہیں۔ حضرت حذیفہ بن یمان رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اسلام اسی طرح پرانا ہو جائے گا جس طرح کپڑے کے نقش و نگار پرانے ہو جاتے ہیں۔ یعنی کثرت سے جب کپڑے کو استعمال کرتے ہیں تو وہ ایک بسیدگی اور ایک میلا پن آ جاتا ہے نا، اسی طرح حتیٰ کہ روزہ، نماز، قربانی اور صدقے کا جاننے والا بھی کوئی شخص باقی نہیں رہ جائے گا، اور کتاب اللہ ایک ہی رات میں ایسی غائب ہوگی کہ اس کی ایک آیت بھی باقی نہیں رہے گی۔ بس کچھ لوگوں کے گروہ باقی رہ جائیں گے، جن کے بوڑھے مرد اور بوڑھی عورتیں کہیں گے، ہم نے اپنے باپ دادا کو لا الہ الا اللہ کہتے سنا، لہذا ہم بھی یہ کہہ رہے ہیں۔ اس ابن ماجہ نے روایت کیا۔ اس کو تو سننے کے بعد ضرور فکر لگ جانی چاہیے۔ آپ دیکھیں کہ لوگ کہیں گے ہاں ہمارے باپ دادا لا الہ کہتے تھے تو ہم بھی کہہ رہے ہیں۔ اور آج اگر مانی نہ سمجھائیں بچوں کو تو ان کا حال یہی ہے، ان کو سمجھ نہیں آتی کہ کیا کر رہے ہیں اور کہاں اتنا پرانا۔ اور دور جب ہوگا تو پھر تو اور بھی کانسیپٹس خراب ہو جائیں گے۔ قیامت سے پہلے قرآن مجید کے اوراق سے ایک ہی رات میں سارے کے سارے الفاظ اٹھا لیے جائیں گے، جلدوں میں صرف سفید اوراق باقی رہ جائیں گے۔ اللہ اکبر۔ وہی بات ہے کہ قرآن کی بھی تو لوگ قدر نہیں کرتے نا، اسی لیے لوگ سرے راہ زنا کریں گے۔ اس وقت سب سے زیادہ نیک آدمی وہ ہوگا جو زانی کو نصیحت کرے گا، ذرا دیوار کے پیچھے چلے جاتے۔ یعنی جو اتنی سی بات کہہ دے وہ بہت نیک ہے، یہ نہیں کہہ رہا نہ کرو، بس یہ کہتا ذرا دیوار کے پیچھے چلے جاؤ۔ استغفر اللہ۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، اس ذات کی قسم جس کے ہاتھ میں میری جان ہے، اس امت کے خاتمے سے پہلے یہ ہوگا کہ ایک آدمی عورت کے ساتھ راستے میں زنا کرے گا، اس وقت لوگوں میں سے سب سے زیادہ نیک شخص وہ ہوگا جو کہے گا، اگر اس دیوار کے پیچھے چلے جاتے تو اچھا ہوتا۔ اسے ابو یعلیٰ نے روایت کیا۔ آج بھی لوگ کہتے ہیں کسی کو برائی پہ کیوں ٹوکتے ہو، مائنڈ یور بزنس، تمہیں کیا، تمہارا کیا جاتا ہے؟ تو اس دور میں تو پھر یہ بات اور بھی زیادہ لوگوں کو بری لگے گی۔ لوگ جانوروں کی طرح راستوں پر زنا کریں گے۔ حضرت عبداللہ بن عمر رضی اللہ عنہ کہتے ہیں، رسول اللہ نے فرمایا، قیامت قائم نہیں ہوگی حتیٰ کہ لوگ راستوں میں اس طرح زنا کریں گے جس طرح گدھے کرتے ہیں۔ یعنی جانوروں کو تو تمیز نہیں ہوتی نا، انسانوں کو بھی تمیز ختم ہو جائے گی۔ اسے بزار اور طبرانی نے روایت کیا ہے۔ تو گویا کہ یہاں سے کیا پتہ چلا کہ قیامت کے قریب حالات بہت برے ہوں گے۔ سنتے وقت کیا سوچ رہے ہیں آپ؟ یعنی یہ ساری باتیں سن کر جینے کو دل کرتا ہے؟ جی آپ بتائیے۔ ایک ہے جس کو آپ کہیں لیگل مسلمز، جن کے نام پہ مذہب کا نام ہے، رائٹ، اور ایک ہوتا ہے عملی مسلمان۔ آج بھی دونوں میں بہت بڑا فرق ہے نا۔ تو اصل بات یہ کہ جب لوگ اللہ کی بات نہیں مانیں گے تو وہ سارے پھر ایک ہی کیٹیگری میں آ جاتے ہیں نا۔ اور آپ سوچیں کہ قیامت کی جو ہم جھٹکے پڑھتے ہیں قرآن میں، انشاءاللہ اس سے اگلی بک جو ہے وہ قیامت کی ہوگی، تو آپ دیکھیں گے کہ اس میں قیامت کا ایک ایک منظر ہماری آنکھوں کے سامنے آتا ہے، جب وہ آنی ہے، زلزلے، یہ وہ، تو وہ اپنی جگہ ایک عذاب ہے۔ تو اللہ تعالیٰ پھر نیک لوگوں کو وہ عذاب نہیں دے گا۔ قبروں سے لوگ اٹھیں گے وہ اور چیز ہے، لیکن جن کے سامنے یہ سب ہو، آپ سوچیں نا، اگر اللہ نہ کرے یہاں زلزلہ آئے تو ہم زلزلے کا شکار ہوں گے نا، جتنے بھی نیک ہیں ہوں گے نا، بد ہیں تو بھی ہوں گے۔ اسی طرح جب قیامت آنی ہے تو اس کی سختیاں سب کو محسوس تو ہونی ہے نا، تو اللہ تعالیٰ ایمان والوں کو ان سختیوں سے بچانا چاہتا ہے۔ تو اللہ تعالیٰ بچا کے رکھے۔